وعفا علم وعمل إصلاح معاشرة فقه شريعة طريقة مجموعة مدني مذاكرة
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله رسالة زيارة درود والسلام پیج نمبر 6 فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم جس نے یہ کہا اللہم صلی علی محمد وانزلہ المقعد المقرب عندک یوم القیامہ اس کے لئے میری شفاعت واجب ہو گئی
صلو علی الحبیب
صلی اللہ محمد
1436 سنہ ہجری کے جمادی الاخرہ کی آج 29ویں شب پاکستان میں عالمی مدنی مرکز میں کثیر عاشقان رسول جمع ہیں، مدنی مذاکرے کا سلسلہ ہے. آپ سوالات کیجئے، ہر سوال کا جواب اور وہ بھی ثواب دے پاؤں یہ ضروری نہیں، بند پڑا تو عرض کرنے کی کوشش کروں گا. بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں، مجھے آئیں بائیں شائیں کرتا اپنے موقف پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ عز و جل. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
بابا جان، مائی نیم از سبا اتیک اینڈ آئی ایم فرام لاؤ یو کے. مائی کوسچن از، پلیز بولو میرے جانا کیسا ہے؟
جو آج کل کا ماحول ہے اس حساب سے میرے خیال میں کوئی شریف عورتیں تو نہیں جاتی ہوں گی. اب یہ کہ کوئی ایسی شرعی قباحت نہ ہو اور شرعی پردے کی واقعی سارے جو شرائط ہیں وہ پورے ہوتے ہوں اور کوئی غیر مرد بھی انٹرفیئر نہ کرتا ہو اور جائز اشیاء سے زینت کی ترکیب بنتی ہو اور وہ زینت بھی وہ اپنے شوہر کے لیے کر رہی ہو، تو اس طرح کی اگر صورتیں ہوں تو پھر تو جواز موجود ہے. اور اگر ویسے ہی مطلب عورتوں کی عادت ہوتی ہے کہ جب بھی یہ باہر نکلتی کنگھی چوٹی کرتی ہیں، اب وہ کہیں شادیوں میں جانا ہوگا تو وہاں جو غیر مردوں کے اور اختلاط ہوتے ہیں تو وہ ایسے خاص موقع پر یا عیدین کے موقع پر بھی یہ بیوٹی پارلر میں جاتی ہوں گی اور بے پردگی کے ساتھ یہ سارا نظام چل رہا ہوتا ہوگا. تو اب اس میں دیکھ لیں کہ اگر شرعی طور پر ساری قیودات پوری ہو رہی ہیں تو جائز بیوٹی پارلر کے پاس جانا، ورنہ اگر وہاں جا کر گناہ ہوتے ہیں تو ذرا گناہوں کی شریعت میں اجازت کہاں سے ملے گی. اور وہ خوشبو کے اعتبار سے یہ ہے کہ عورت کی خوشبو وہ ہے کہ جس کا رنگ تو ظاہر ہو مگر اس کی خوشبو پھیلے نہیں. اب پرفیوم کے معنی تو خوشبو ہوتے ہیں، لیکن ہمارے یہاں عرفن پرفیوم وہ اسپریس سینٹ کو بولتے ہیں اور یہ خوشبو پھیلتی ہے اس کی، جو جہاں تک میں سمجھ پایا ہوں کہ اس کی خوشبو کر کے وہ مارتے ہیں نا تو پھیلتی ہے، تو اس لیے وہ عورت کو پھیلنے والی خوشبو لگانا یہ منع ہے. جب عورت خوشبو لگا کر باہر نکلتی ہے تو شیطان اس کو جھانک جھانک کر دیکھتا ہے. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه وآله وسلم صلوا على الحبيب صلی اللہ تعالی علی محمد.
ابا یہ آپ نے فرمایا کہ جائز اشیاء سے زینت، تو کیا ایسے ناجائز اشیاء بھی آتی ہیں؟
مجھے اس کا کوئی کنفرم معلومات نہیں ہے. بہرحال بعض ایسے مطلب پمفلیٹ اور دیکھے تو تھے لیکن اس کو بنیاد نہیں بنا سکتے نا، تو اس لیے میں نے وہ جو مسئلہ تھا ورز کر دیا. کوئی جائز اشیاء سے زینت کر سکتی ہے، اگر کسی ناجائز یا ناپاک چیز کی تحقیق ہو جائے کہ یہ واقعی ناپاک ہے تو اس سے ناجائز ہو جائے گی، چاہے بیوٹی پارلر میں جا کر کروائے چاہے اپنے گھر میں اس کو اپنے بدن پہ ملے. واللہ تعالی اعلم ورسولہ اعلم عز و جل و صلی اللہ تعالی علی والی وسلم صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
بابا جان کہتے ہیں آپ، میں خدیجہ نوری اتاریہ عرض کر رہی ہوں. میرا سوال یہ ہے کہ ذاتی مطالعہ کی کیا اہمیت ہے؟ میرے خصوص اسلامی بہنوں کے لیے کن کتابوں کا مطالعہ زیادہ مفید ہے؟ بچ کے خلاف جلد جاری رہے گی انشاءاللہ.
ماشاء اللہ سبحان اللہ. مطالعے کی کیا اہمیت ہے، یہ سوال کیا مدنی منی نے، اور خصوصاً اسلامی بہنوں کے لیے. مطالعہ یہ ظاہر ہے کہ حصول علم دین کا ذریعہ ہے، اور اعلی حضرت رحمۃ اللہ تعالی علیہ تو فرماتے ہیں کہ کتب بینی سے بھی عالم بن سکتا ہے، یعنی کتابیں پڑھ پڑھ کر بھی بندہ عالم بن سکتا ہے، بلکہ وہ درس نظامی میں کتابیں ہی تو پڑھائی جاتی ہیں، لیکن صرف کتابیں پڑھنے سے عالم نہیں بنے گا، اس کے مطلب شرائط پر جب پورا اترے گا تو عالم بن جائے گا. مطالعہ تو کرنا ہی چاہیے، ورنہ جو درس نظامی کر بھی لیتے ہیں وہ عالم بن نہیں پاتے، کیونکہ ایک تو وہ درجات میں حاضریاں کم دیتے ہیں، آج کل حافظے بھی کمزور ہیں، پھر سوشل میڈیا اور موبائل فون نے بھی مصروف کیا ہوا ہے، تو اس لیے وہ توجہ دے نہیں پاتے پڑھنے پر. اب کئی ہوتے ہیں جو بیچارے فارمولیٹی پوری کرتے ہیں اور سرٹیفکیٹ حاصل کر کے جو بھی ان کا مقصد ہو پورا کرتے ہیں، تو اس لیے وہ کتابوں کا مطالعہ ہو اور گوشہ تنہائی ہو، پرسکون ماحول ہو، شور شرابے میں منی منیوں کے شور میں یا زور زور سے ٹی وی چل رہا ہے یا گانے معاذ اللہ بج رہے ہیں اور مطالعہ ہو رہا ہے تو پھر یاد رہنا مشکل ہے، تو اس کے لیے پرسکون ماحول چاہیے، فریش بھی ہو بندہ، نیند بھی نہ چڑھی ہو، بھوک کی شدت بھی نہ ہو، نہ کوئی ایسی مشغولیت والی کیفیت اپنے وجود میں نہیں ہوگی نا تو پڑھنے سے فائدہ زیادہ ہوگا. تو مطالعہ سبھی کو کرنا چاہیے. ہمارے جو علماء تھے نا اور اب بھی ہیں، جو ذہین علماء ہیں، ان کی جب اندر جھانک کر دیکھیں گے نا تو ان میں کثرت کے ساتھ مطالعہ ملے گا. مفتی دعوت اسلامی کو دیکھا تھا کہ جیب میں رسالے لگتے تھے، جہاں موقع ملا کہ فالتو پنچاتوں میں تو پڑھتے نہیں تھے، میں نے کبھی ان کو مذاق مسخری کرتے ہوئے دیکھا ہی نہیں، تو یہ کیا رسالہ نکال کے پڑھ لیتے تھے. مدینۃ الاولیاء ملتان شریف کے اجتماع کے موقع پر یہ ہمارے ساتھ تھے، جہاں میں نے قیام کیا تھا تو وہاں یہ بھی تشریف فرما دے. تو میرا خیال ہے یہ ان دنوں وہ قفل مدینہ جو مکتبۃ المدینہ کا مطبوعہ جو حصہ ہے قفل مدینہ، ये इन्होंने शायद वहीं पढ़ा और मुझे पूरा याद नहीं है क्या बताया, शायद कुछ घंटों में इन्होंने वो पूरा बाब जो था वो पढ़ लिया, ऐसा कोई याद पड़ता है मुझे। तो इतना मुताला, मैंने और भी मुताले के शौकीन को देखा है, ने जो जहीन उलमा है वो मतलब कहीं आ रहे हैं जा रहे हैं सफर कर रहे हैं बस में बैठे हुए हैं किताब निकाली पढ़ना शुरू कर दिया। तो किताबों से, दीनी किताबों से, दीनी किताबों से आप प्यार करेंगे, मुताला करते रहेंगे, फिर मुताला करने में ये है कि जो जो बात आपको पसंद आई या जिसकी जरूरत पड़ती है उसका आप वो बनाए, इंडेक्स भी बनाए, तो याददाश्त, अपनी मकतूदुल मदीना की किताबों में तो याददाश्त के पर्चा या पर्चे होते हैं, ना भी हो तो अपने तौर पर जब नहीं होते थे तो मैंने तो काफी इसकी प्रिंट कापियां निकालकर अपनी किताबों में लगाई हुई है, फतह और रजविया शरीफ के सेट में भी मैंने लगाई हुई है, इसमें फिर लिखने में बहुत फायदा होता है, लकीरें खिंची हुई होती है तो जरा सफाई भी रहती है। तो इसमें खास खास बातों की निशानदेही कर दें, अपनी फहरिस्त, ये अपनी निजी फहरिस्त बनाए, सफा नंबर और इसमें डालें, पॉइंट लिख दें कि फुला मसला वहां है, फुला हिकायत वहां है वगैरह, तो ये आपको मौके की मुनासिबत से जब जरूरत पड़ेगी ना, ये आपको बहुत खुशी होगी कि यूं किताब खोलेंगे अपने मकसद का मसला आपको मिल जाएगा, फतवा मिल जाएगा फौरन। कहीं कहीं जरूरतन अगर जाती किताब है तो अंडरलाइन भी कर सकते हैं जाती किताब, और ये फेरिस भी बनानी है जाती किताब में, वरना अगर किसी और की है तो उसके सफे का कोना भी नहीं मोड़ना आपने, लाइब्रेरी की उसको भी बिल्कुल एक नुक्ता भी नहीं लगाना है, फ्रेश रखना है बिल्कुल। मजदूरों में रात देर भी हो जाती थी ना, तो जैसे कि तो थोड़ी देर सो लेते थे, आधी रात को जाके भी सो लेते थोड़ी देर, फिर उठ के ताज्जुद पढ़ते थे, पहले पहले उठ जाते थे, यानी कि पंचायतों में फजूल हमारी जो फजूल कॉन्फ्रेंस है ना उनमें इनको इंटरेस्ट होता ही नहीं था, यार ये अच्छी जिंदगी जी गए चले गए और अपनी बहुत सारी यादें छोड़ गए। अल्लाह ताला की इन पर रहमत हो, इनके सदके हमारी बेहिसाब मगफिरत हो, हमें भी इल्मे दीन से बस शौक मिल जाए। अब ये इतनी मखलूक जमा है ना, इनमें तो अपने पूछेंगे ना कफन की वापसी, किस किसने पढ़ा है ये रिसाला, हालांकि इतना पुराना है लेकिन एक तादाद होगी जिसने नहीं पढ़ा होगा, हालांकि इनके सफे भी बहुत कम है, अब जाकर 26 सफे हैं यहाँ की छपाई के साथ, कुछ इसमें कमी बेसी की है हमने, अब वो उस वक्त पिछले में भी कितने होंगे, एक दो आगे पीछे होंगे, है छोटा सा रिसाला लेकिन नहीं पढ़ा होगा, है जज्बा ही नहीं है। हाँ, जिसने नाम पहली बार सुना उसका अपने कुछ नहीं कहते, लेकिन एक तादाद होगी जिनको सब पता होगा लेकिन नहीं पढ़ा नहीं होगा। अच्छा। और जो शौकीन होंगे उन्होंने ऐसे भी शायद निकला है कि वो 27वीं की निस्बत 27 बार पढ़ लिया हो, किसी ने 6ठी की निस्बत 6 बार पढ़ लिया हो, ऐसे भी होंगे, लेकिन ऐसों की तादाद ना होने के बराबर, आटे में नमक के बराबर। तो मुताले का शौक नहीं है, मेरी मुलाकात में ऐलान करता हूं कि मुलाकात के बाद जाते जाते एक रिसाला ले लीजिए, वीसीडी ले लीजिए, बार बार ऐलान किए, लेकिन ये मुफ्त का रिसाला भी कोई कोई लेता है। मैं हैरान हूं कि मुताले का जज्बा इतना कम हो गया, फिर भी ये कौम छापे जा रही है, हम लोग छापते हैं, दुनिया छाप रही है, हम भी छापते हैं, छापते हैं और बांटते हैं और बंटवाते हैं, खुदा जाने कौम ये क्या करती है, ये पढ़ते क्यों नहीं है, मेरी समझ से बाहर है। बस ये मुलाकात के लिए जब मेरे पास आते हैं तो इनको इनका मेरा ख्याल है कि वो आधी रूह जो है ना वो मोबाइल फोन में अटक के रह जाती होगी, इनको सुचका नहीं पड़ता क्योंकि मेरे पास आने के लिए मोबाइल अलाउड नहीं होता, मुलाकात का जज्बा होता है, बेचारा आ जाते हैं तो हो सकता है इनको सुचका नहीं पड़ता होगा, मोबाइल में जान फंसी रहती होगी, तो मोबाइल फोन तो वाकई है, यानी कि वो पहले वो नहीं अपने वो कहानियों में किस्सों में सुना होगा आपने कि वो जादूगर की रूह फुला तोते के अंदर थी और तोता वो फुला तहखाने में बंद था, तो बड़ी मुश्किल से तोते की तरफ पहुंचे और तोते की जब गर्दन मरोड़ी तब जाके वो जादूगर की गर्दन मरोड़ी। ये फजूल यानी कि कहानियां मतलब, और कोई इसका हैसियत नहीं है, हकीकत नहीं है, बिल्कुल मन गणत। तो यानी कि यूं मैं मुबालगे के साथ अर्ज करता हूं कि गोया इस दौर में वो रूह जो है ना मोबाइल में अटकी हुई होती है, रूह किसी और चीज में हुलुल नहीं करती है। वो जो आवागोन है वो कुफर है। मैं ये समझाने के लिए अर्ज कर रहा हूं कि यानी कि गोया मफूमन के मतलब उसकी रूह जैसे ना फंसी हो उसमें मोबाइल फोन में, तो चैन नहीं बढ़ता हुआ। लेकिन इन बिचारों को हो सकता है कि जिस टेबल पर रिसाले वगैरह रखे हैं ना वो नजर भी नहीं आते होंगे। हाँ, टेबल के कोने पर वो मदीने की खजूर रखी हुई है या कोई बादाम रखी हुई है, एक एक बादाम एक एक खजूर जब मुझे तोहफे में मिलती है तो हम लोग क्या प्लास्टिक की एक वो कर लेते हैं, वो एक एक लिफाफे में प्लास्टिक है, ऐलान कर देता हूँ कि एक एक ले जाओ, तो ये ले लेते हैं। इतना है जो खाना खाने पीने की चीज है ना, तो हाथों हाथ कुछ लज्जत आ जाती है। मुतालहे का शौक नहीं है, इसका मुझे सही बोलता हूं अफसोस है, बहुत अफसोस है कि ये इल्मे दीन से इतनी दूरी, इतनी दूरी, बस मोबाइल फोन में सर झुका के वो पर टक टुक टक टुक टक टुक करते रहते। अल्लाह ताला इल्मे दीन का शौक हम सबको अता फरमाए। ये तलबा भी मुताला नहीं करते, बहुत कम करते हैं। तलबा भी अगर सुन रहे हैं तो मेहरबानी करके खाली दरसे निजामी साहब अल्लामा नहीं बन जाओगे मेरे भाई। मुताला, किताबों का मुताला, फतह रजविया शरीफ, बहार शरीयत, फैजान सुन्नत, कुफरिया कलेमात के बारे में सवाल जवाब, फिर मकतबुल मदीना के, मकतबतुल मदीना के मुख्तलिफ रसाइल, ये सब मुताला कीजिए, आपके इल्मे दीन में इजाफा होगा। ये बरसों की मेहनत रिसालों में पेश की जाती है, आपको कई कई किताबों का निचोड़ इसमें पेश किया जाता है। तो चलिए अब एक और मदनी तोहफा आपको पेश कर देता हूं, इस रिसाले में इजाफा हुआ है। अल्लाह ताला मेरी अल मदीनतुल इल्मिया को सलामत रखे, ऐसी दुआ ढूंढ के निकाली है इन्होंने कि हमने वो पीछे छाप दी, अंदर भी डाली है पीछे भी डाली है। इसको मतलब यानी कि अपने घर में ऐसी जगह पे रख देना, मशवरा यूं किताब को यूं नुमाया करके कि आप देख देख के दुआ पढ़ सके सुन्नत की नीयत से, चाहे तो इसकी फ्रेम बना ले या गत्ता निकाल के इसका या फोटो कॉपी बना के, तो एक लंबा सा रहेगी। फिर बहुत कम मतलब यानी कि अल्फाज की दुआ है, अल्लाहुम्मा बारिक लना फी रजबिम व शाबाना व बल्लिगना रमदान, यानी ए अल्लाह तो हमारे लिए रजब और शाबान में बरकतें अता फरमा और हमें रमजान तक पहुंचा।
आमीन।
रमजान तक पहुंचने की यानी कि जिंदा रहने की भी दुआ है।
पुराने पापा जान मदनी कोर्स में जो तीयत हासिल हुई उस पर इस्तेमत स्त्री का फरमा दे। प्यारे पापा जान मदीने जाना है, कोर्स करने वाले और कराने वालियों पर लज्जे कदम और खास तवज्जो फरमा दीजिए। प्यारे पापा जान मेरा नाम फरमा दारिया है, यूपी से अर्ज कर रही हूँ। मुझे जन्म देने की हरा दादा फरमाया, कैसे वो इज्जत हो रही है, कैसे चल मदीना कह दो, चल मदीना कह दो, चल मदीना आ गई हम, मैं आवाज आता की आमद अब आ गई हम, मैं आवाज आता की आमद आई मैं समय टू रीफ माई सेक एक भी फोटो इन टॉयवान इंशाल्लाह अब जिला मुझे अपनी और सारी दुनिया के लोगों की सलाह की खुशी है इंशाल्लाह दुजला।
माशाल्लाह, तो इस्लामी बहनों ने भी बड़ी कुर्बानी दी हुई है। अगर इस्लामी बहनों को हकीकत में मदनी कोर्स की बरकतें मिल जाए ना, तो इनका घर जो है ना ये अमन का गेवारा बन जाए। क्योंकि जहां तक बोलने का ताल्लुक है तो इस्लामी भाइयों के मुकाबले में इस्लामी बहन है माजरत के साथ। गीबत का जहां तक ताल्लुक है, ये मिलेगा इस तरह बहनों में ज्यादा, फालतू पंचायतें इनमें ज्यादा मिलेंगी बिचारियों में। इसी तरह रंगीन कपड़ों का शौक, फैशन का शौक मर्दों में है, लेकिन स्थानीय बहनों में इससे कई गुना ज्यादा मिलेगा बिचारियों में। हमदर्दी है मुझे कि मेरी मदनी बेटियां इससे बहुत मुब्तला है। तो ये अब देखिए, इनको अगर इसकी बरकत मिल गई ना मदनी कोर्स की, तो ये इंशाल्लाह अपने घर को अमन का गहवारा बना देंगी। अगर इन्होंने जो कुछ सीखा उस पर अमल किया तो, और पहला सवाल भी मदनी मुन्नी का यही था, ये जो सीखे इस पर इस्तेकामत कैसे हासिल हो। तो इस्तेकामत के लिए जाहिर है कि उसको याद रखना होता है, जो सीखा उसको लिख ले, इल्म को लिख कर कैद कर लो। तो इस तरह मतलब इल्म को लिख कर कैद कर लें, निकात मदनी फूल लिख लें, और इस्तेकामत के लिए अपने नफ्स को अमल करने पर आमादा करना होगा। शुरू में तकल्लुफ के साथ, हाँ बिल जबर अपने नफ्स को मतलब इस पर लाना होगा। जब नफ्स ट्रैक पर आ जाएगा ना, कुफले मदीना की शाहरा पर गामजन हो जाएगा ना, तो इंशाअल्लाह इसकी बरकतें बेशुमार होंगी। खाली ये कहते रहना कि इस्तेकामत नहीं मिलती, ये मसरूफियत, ये वो फुला, ये काम बर्तन धोने फुला करना, ये करते रहोगे तो फिर मुश्किल है। आखिर बीबी फातिमा रजी अल्लाह तआला अन्हा भी तो अमल करती थी ना, हालांकि अपने हाथों से चक्की पीसती थी, हाथों में निशान पड़ जाते थे, और आपको तो पिसा पिसाया आटा मिलता है। अपने कांधों पर मश्क पानी की उठाती थी, से निशान पड़ जाते थे आपको, तो आप मोटर का खाली बटन दबाना होता है, पानी पानी, अब कौन सा मश्कों का दौर है क्या, मश्कें भर के लाएंगी। आपके पास तो मासी भी होती है, एक तादाद है जिनके पास मासी होती है काम के लिए, इनके पास कहां मासी थी, हर कदम शरीयत के मुताबिक उठता था इनका, हर लफ्ज शरीयत का आईना दार होता था। और हमारी इस्लामी बहनों को हजार बहाने मिलते हैं कि ये मसरूफियत है, वो मजबूरी है, फुला नहीं करने देती, फुला नहीं करने देती, बच्चों की मसरूफियत, बड़ों की मसरूफियत, बच्चों के अब्बू की मसरूफियत, बच्चों की दादी की मसरूफियत, तो यूं बोलती है तो यूं। अगर आपको हकीकी मानों में जबान का, आंखों का, पेट का और रुए रुए का उफले मदीना मिल गया ना, आपका घर अमन का गहवारा ना बन गया तो मुझे कहना, इंशाअल्लाह मेरी बात में फर्क नहीं पड़ेगा। और इबादत के लिए बहुत सारा वक्त मिलेगा, जो गुफ्तगू पंचायतों में आधे आधे घंटे तक मोबाइल फोन में बसर होता है, जो वक्त अगर वो जान छूट जाएगी तो दुरूद पाक पढ़ने का वक्त मिलेगा, इस्लामी किताबें मुतालआ करने का वक्त मिलेगा, दिमाग भी काम करेगा, तो इंशाअल्लाह मदीना मदीना हो जाएगा। तो सोशल मीडिया से भी बच कर रहे हैं, इस्लामी बहनें भी सोशल मीडिया में किसी तरह पीछे नहीं होती, ये भी अपना वक्त बर्बाद करती हैं।
अल्लाह करे
गुनाहों के अंदाज,
अल्लाह करेगा तमाम इस्लामी बहनें डीएक्टिवेट कर दें सोशल मीडिया को,
और इस्लामी भाई भी बनाए बोलेंगी हम ही क्यों।
दुरुस्त फरमाया,
इस्लामी भाइयों को बहुत पहले मैं पैगाम दे चुका और काफी नियतें मिली थी, अगरचे इस्तकामत का मुझे पता नहीं किसको मिली किसको नहीं मिली, लेकिन नियतें बहुत मिली थी, जज्बाती नियतें तो हो ही जाती है ना, क्योंकि जायज इस्तेमाल भी है सोशल मीडिया का, मदनी चैनल के भी इसमें मदनी गुलदस्ते आते हैं, लेकिन शैतान आपको बोलेगा मदनी गुलदस्ते बस तुम देखा करो, तो हो सकता है कि मदनी गुलदस्ते के साथ वो जहरीले कांटों पर भी नजर पड़ती रहे। तो हम तो ये गुलदस्ते समझो उनके लिए भेज रहे कि जो इसमें पहले से ऑलरेडी फंसे हुए, तो जहां मतलब इतना जहर बरस रहा है तो वहां थोड़ी बहुत खुशबू डाल देते, لیکن غالب جو ہے نا وہ گناہوں بھرے وہاں معاملات ہیں، بد مذہبیاں وہاں ہیں، بد عقیدگیاں سوشل میڈیا پھیلا رہا ہے، بد عملیاں پھیلا رہا ہے، فحاشیاں اوریانیاں پھیلا رہا ہے، کون سا گناہ ایسا ہے؟ کفریات پھیلا رہا ہے، تو اس سوشل میڈیا میں جانے کی ضرورت نہیں ہے، نہ اسلامی بھائیوں کو نہ اسلامی بہنوں کو، دونوں فریق جو اس سے نکل آؤ تو آپ کو وقت ملے گا، آپ کچھ کام کر سکو گے دین کا دنیا کا، ورنہ یہ سوشل میڈیا نے نہ دین کا رکھا نہ دنیا کا رکھا، بولتا ہے نا دھوبی کا کتا نہ گھر کا نہ گھاٹ کا، والا حساب کر دیا ہے، اس کے سبب کتنی اموات ہو رہی ہیں، دڑا دڑ حادثوں کے بھی آپ نے کیس سنے ہوں گے، حادثے ہو جاتے ہیں، خود موبائل فون پھٹ جاتا ہے تو یہ بھی کیس باز ہوئے ہیں، ایک تو میڈیا پر ایسا عجیب و غریب وہ تصویر کسی نے مجھے دکھائی، اس کی وہ موبائل فون استعمال کرتے کرتے اس پر جب یہ موبائل فون پھٹا یا خبر نہیں اس کے جیب میں تھا اور پھٹا، تو اس کا ایسا پھٹا ہوا بدن کہ اس کا دل باقاعدہ نکلا ہوا تھا، اس میں نظر آ رہا تھا، وہ دل ہل رہا تھا، بندہ زندہ تھا، کوئی بہت طاقتور آدمی لگ رہا تھا، زندہ تھا اور ہوش میں تھا، لیکن اس کو دیکھ کر آدمی کا مطلب یہ نہیں کہ وہ بولتا ہے نا وہ نیند اڑ جائے اور کھانا اچھا نہ لگے، کیچڑے اڑے ہوتے بدن کے، نہ جس وقت اس کی فوٹو لی گئی تھی اس وقت وہ زندہ تھا، اس کی باقاعدہ مووی بنی ہوئی تھی، اور وہ مووی ایسی تھی کہ مدنی چینل شاید اس کو چلا بھی نہیں سکے گا، کیونکہ یہ چینل کی دنیا میں کچھ اس طرح کے تحفظات ہوتے ہیں، ایسے مناظر نہ دکھائے جائیں جس سے جو کمزور دل کے لوگ ہیں وہ ڈر جائیں وغیرہ، غالباً اس طرح کے تحفظات ہوتے ہیں ان کے، تو بہرحال یہ کہ اسلامی بہنوں کو چاہیے کہ اب یہ 12 روزہ کورس جو کر رہی ہیں تو یہ اب دل لگا کر اس پر عمل بھی کریں، واللہ تعالی اعلم ورسولہ اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
حبیب صلی اللہ تعالی علی محمد.
پیارے باپا جان، میں یو ایس اے کے شہر یوسٹن سے مسیرہ عظیم عرض کر رہی ہوں. میرا آپ کی خدمت میں یہ سوال ہے کہ طالبات کا گھر آ کر اپنی باجی اور درجے کی اسلامی بہنوں کی باتیں کرنا کیسا ہے؟ اسی طرح ذمہ دار اسلامی بہنوں کا اپنی بڑی چھوٹی ذمہ دار کا تذکرہ کرنا کیسا ہے؟ جزاکم اللہ خیرا.
اس میں یہ ہے کہ جیسے کہ کون سی باتیں کریں، طالبہ اگر امی کو اپنی باجی نے جو اچھی اچھی باتیں سکھائیں اس کا تذکرہ کرتی ہے اچھی بات ہے، اگر بری باتیں کرتی ہے طالبات کے بارے میں یا باجی کے بارے میں تو یہی باتیں، تو اچھی باتیں امی کو بتانا اچھا ہے، اور جو کمزور باتیں ہوں تو وہ امی کو نہ بتائیں. اچھا ابو کو بتانے میں صرف مدنی منیاں چھوٹی ہوتی ہیں نا, ان کی باتیں بتانے میں حرج نہیں ہے. ابو کو باجی کے بارے میں, باجی کا نام بھی نہ بتائیں, اس میں رسک ہے. اور جو رسک ہے وہ آپ کے ابو اور امی سمجھیں گے, آپ کو ہو سکتا ہے کہ کیا رسک ہے یہ سمجھ میں نہ آتا ہو بھی. تو کوئی بات نہیں, باپا نے بول دیا بس مان لو. کیا ابو کو باجی کا نام نہیں بتا رہے, ابو پوچھیں تو بھی نہیں بتا رہے. آپ بول دو ابو کو کہ باپا نے مدنی چینل کو منع کیا, نام کیسے بتاؤں میں آپ کو. انشاءاللہ ابو مسکرا دیں گے.
یہ آپ دعوت اسلامی سے وابستہ اسلامی بھائیوں یا اسلامی بہنوں کے لیے جو اس وقت مدنی پھول عطا فرما رہے ہیں, تو اب ایک ایسا طبقہ جو اس وقت دعوت اسلامی کے ماحول سے اس طرح وابستہ نہیں ہے, تو اس کو تو یہ بالکل سمجھ میں نہیں آئے گا. یہاں مطلب کہ بیوی کا نام لیا جاتا ہو, بیوی بولا جاتا ہو, جبکہ آپ کہتے ہیں کہ بچوں کی امی بولو, تو وہ بیوی کی جگہ اس کا نام لیتا ہوگا. وہ سب کے بیچ میں سنیے جی آپ یا بیٹے کے نام کے ذریعے بلانے کے بجائے وہ شوہر کا جا نام لیتی ہوگی. اب ایسا مطلب کہ وہ غریب و عجیب و غریب ماحول ہے, اور وہ ایک طبقہ شاید آپ کو ابھی دیکھ اور سن بھی رہا ہو, کچھ نہیں کہہ سکتے یار چلو دیکھیں یار یہ لوگ کیا بولتے ہیں, تو وہ تو بولے یار یہ کون سی لینگویج ان لوگ, یہ تو یہ کیا کیا.
جس نے کبھی شہد پیا ہی نہیں اس کو میں کیسے سمجھاؤں گا اس کا ٹیسٹ کیسا ہوتا ہے. یہ تو مدنی ماحول میں آئیں گے تو پتا چلے گا ٹیسٹ کیسا ہوتا ہے. اب جیسا کہ بعد عورتیں ہیں, اسلامی بہن بھی کیسے بولیں, اپنے نام کے ساتھ فخریہ اپنے شوہر کا نام لیتی ہیں, حالانکہ اپنی سہیلیوں سے تو شوہر کا نام چھپانا چاہیے, اس کو تذکرہ نہیں کرنا چاہیے, لیکن نام لیتی ہے شوہر کا. ان کو اتنی تمیز نہیں ہے کہ اگر شوہر نے 1-2-3 کر دی, 1-2-3 کرتے ہیں نا, 3 طلاق دے دی, فارغ کر دیا, لڑ جھگڑ کر خود علیحدگی اختیار کر لی, پھر ناک کٹے گی جڑ سے, کس منہ سے اپنا شوہر کا نام لے گی. ہندا زید, زید شوہر ہے ہندا زید, اب زید نے 3 طلاق دے ماری, اب ہندا زید بولے گی؟ اب تو زید کا نام سننا ہی پسند نہیں ہوتا, اب کیا بولے گی, اب کیا کرے گی, کہاں منہ چھپائے گی اپنا. وہ باپ جس نے پال پوس کے بڑا کیا, شادی کروا دی, تو اب یہ کہ ڈاکٹر آف کے بدلے اس کی مطلب وہ وائف آف بن گئی ہے, اب اس کا نام دے رہی ہے. پہلے ڈاکٹر آف فلاں تھی, اب وہ وائف آف فلاں, مسز بن گئی, اب مسز فلاں. اپنا نام بھی نہیں لیتی ہے, مسز کر کے نام لیتی ہے اس کا, مرد کا. تو یہ لگتا مجھے ایسا ہے کہ وہ غیروں سے سیکھا ہے, یہ مسز فلاں, اور یہ غیروں میں غالباً اس طرح کا انداز ہے غیر مسلموں میں. تو اسی طرح شوہر فوت ہو گیا, مرنا تو ہے نا, کہ بیوی بعد میں فوت ہوئی, شوہر پہلے فوت ہو جاتا ہے. بلکہ زیادہ تر میں نے نوٹ کیا ہے کہ وہ جلدی شوہر کی وفات ہوتی ہے, کیونکہ عموماً شادیاں جو ہوتی ہیں نا اس میں عورت کی عمر کم ہوتی ہے, مرد کی زیادہ ہوتی ہے. پھر عورتوں میں دل کے امراض میں نے اندازہ لگایا کم ہوتا ہے, مردوں میں زیادہ ہوتا ہے, کیونکہ عورتیں اپنا گھر کا کام کاج پہلے تو کرتی تھی, اب ہو سکتا ہے کہ شرح بڑھ گئی ہوگی کہ اب وہ سکھانیاں اور یہ نا یہ کام والیاں رکھتی ہیں ماسیاں, تو اب یہ بیچاریاں محنت نہیں کرتی, زبان چلاتی آرڈر چلاتی ہیں, تو پھر ان کو ٹھک کر کے ہارٹ کے امراض جو ہے وہ بڑھ سکتے ہیں. فالج بھی, پہلے فالج والی عورتیں اور نظر نہیں آتی تھی, اب ان کو فالج بھی ہونے لگا بیچاریوں کو. اللہ تعالیٰ سے عافیت درکار ہے, اپنے ہاتھ سے کام کاج کرنے میں فائدے ہی فائدے ہیں. پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کی سنت بھی ہے, اپنے مبارک ہاتھوں سے کام کرتے تھے. تو بہرحال یہ کہ شوہر فوت ہو گیا, تو جب شوہر فوت ہوتا ہے تو نکاح ٹوٹ جاتا ہے, یہ پتا ہے آپ کو؟ نہ, شوہر کی طرف سے تو نکاح ٹوٹ گیا فوری طور پر, اب یہ اس کی بیوی نہ رہی, اور بیوی کی طرف سے نکاح ٹوٹے گا وہ عدت پوری ہونے کے بعد چار ماہ دس دن جو عدت کی مدت ہے, تو عدت کی مدت پوری ہونے کے بعد اب عورت کی طرف سے بھی نکاح ٹوٹ جائے گا. اسی لیے تو عدت کے دوران نکاح کرنا حرام ہے, کہ نکاح نہیں ہوگا اس کا اگر عدت کے دوران کرے گی تو. نکاح کا پیغام بھی دینا حرام ہے. عدت گزرے اس کے بعد, یہ عورت کے لیے. اب مرد کی بیوی فوت ہو گئی تو اس کا نکاح تو فوراً ہی ٹوٹ گیا, تو اب یہ اس کے لیے کوئی مدت نہیں ہے نکاح کا کہ عدت کے بعد نکاح کرے. البتہ تین دن سوگ کے ہیں, تین دن سوگ کے گزار کے چوتھے دن نکاح دوسرا کرنا چاہے تو کر ہی لینا چاہیے, کہ نکاح کے بغیر رہنا جو ہے نا یہ بہت سارے مطلب یعنی کہ مسائل کا سامنا کرنا پڑتا ہے. اس میں چاہے سو سال کا بوڑھا ہو, اولاد کو چاہیے کہ ابو کو منا پھسلا کر نکاح کروا لیں. اس طرح ماں بھی اگر بوڑھی ہے تو بیچاری کا نکاح کروا دیں, شرم کے مارے یہ دونوں بولیں گے نہیں, یہ نانا بولیں گے, نانا بھی بولے لاڑ میں سے بولیں گے. اب مانے میری بات نہیں, بیٹا اس عمر میں کیا کر رہا ہے, آپ تھوڑا پاؤں کی چمپی کر کے مناؤ گے نا تو چل بیٹا تو بولتا ہے تو تیری ماں تیرا مان رکھ لیتا ہوں کر کے, ابو گجرا نہ پھیلنے تو بولنا. اصل بعض امراض ایسے ہوتے ہیں عموماً بڑھاپے میں ہوتے ہیں. بڑھاپا یک بڑھا پاؤ سد عید, یک بڑھا پاؤ سد عید, بڑھاپے میں 100 بیماریاں ہوتی ہیں. تو وہ بیوی مرد کا اس میں تعاون کر سکتی ہے, مرد بیوی کا تعاون کر سکتا ہے, تیسرا فرد اولاد وغیرہ اس کی مدد اس امراض میں نہیں کر سکتے. تو اس لیے ایک دوسرے کو ساتھ ضروری ہے, میاں بیوی کا یہ ہونا چاہیے. لوگ یہ اس کو بہت مایوب سمجھتے ہیں, لیکن بہرحال میں تو یہ برسوں سے عرض کر رہا ہوں, اور بعض غالباً شادیاں اس طرح ہوئی بھی ہیں بڑی عمروں میں, الحمدللہ. ہونی بھی چاہیے, ذہن بننا چاہیے. عرب دنیا میں ایک بڑا پیارا واقعہ کسی نے بتایا تھا, ایک کے والدہ فوت ہو گئی, ایک یمنی کی, یمن شریف کے ایک صاحب کی, تو چوتھے دن والد صاحب کی شادی کروا دی بیٹے نے. والد صاحب کی عمر غالباً 80 کے لگ بھگ تھی, 80 برس کے بوڑھے باپ کی اپنی ماں کے انتقال کے چوتھے دن شادی کرا دی. تو حیرت سے کسی نے پوچھا, جو جس نے مجھے بتایا اس دن میں راوی بھی وہی تھا, کہ میں نے پوچھا اس کو کہ یار چوتھے دن, تو بولا کیا ہوا, تین دن سوگ کے, تین دن گزر گئے سوگ کے غم کے, چوتھے دن ابو کو میں نے شادی کروا دی. یہ کتنا بڑا اس نے اپنے والد کا اس میں دل جیتا ہوگا, اس کے باپ نے کتنی دعائیں دی ہوں گی, زندگی بھر کے قصور بغیر معافی مانگے ابو نے معاف کر دی ہوں گے کہ یہ میرا بیٹا ہے جو میرے مطلب بڑھاپے کا مجھے اس نے سہارا دے دیا. نہ اولاد اپنے بال بچوں میں مصروف ہوتی ہے, بڈھے ماں باپ کو کتنا پوچھتے ہیں, اس دور میں یہ اندازہ غالباً بہتوں کو ہوگا. بہرحال یہ کہ یہ مسز فلاں اور وائف آف فلاں اور یہ سب چھوڑو یار, اپنے باپ کے نام کے ساتھ اس طرح بہنیں اپنا نام رکھیں, قیامت کے دن کے دن بھی شوہر کے ساتھ نہیں پکارا جائے گا. اسی طرح اے میرے بولے بھالے اس طرح بھائی آپ کو کیا ہو گیا, اپنی وائف اور اپنی وائف سے دیر مردوں سے ملاقات کرواتے ہیں اور نہیں نہیں نہیں, نہیں بری بات ہے, اپنی وائف کو ہزار پردوں میں چھپا کے رکھیں, ایسا نہ کریں, بے حیائی پرلے درجے کی بے حیائی ہے. اور غیر مردوں سے اس طرح ملانا یہ دیوس ہی ہے, اور دیوس یہ کوئی میں گالی نہیں دے رہا, حدیث پاک کے الفاظ ہیں دیوس, اور دیوس جنت میں نہیں جائے گا, یہ بھی حدیث پاک میں وارننگ ہے. اب ایمان پر خاتمہ ہو گیا اس کا, اللہ بے حساب بخش دے تو وہ اس کی مشیت پر ہے, ورنہ یہ کہ عذاب بھگتنے کے بعد وہ جنت میں جائے گا. لیکن گناہوں کے سبب ایمان برباد ہونے کا بھی خطرہ ہوتا ہے. اللہ تعالی ہم سب کا ایمان سلامت رکھے, ماہ رجب کا صدقہ ہمارا ایمان سلامت رکھے. قانون ہے اس میں باقاعدہ شک ہوتی ہے, شوہر کا نام لکھنا ہوتا ہے, تو میں یہ کہنے لگا تھا کہ جہاں ڈاکیومینٹس میں ضرورت ہے وہاں بھلے لکھے, वो तो निकाह के जो फॉर्म है उसमें भी लिखना पड़ेगा
पापा।
तो जहाँ जहाँ जरूरत है वहाँ शोहर का नाम लेना गुना नहीं है। जिसने मतलब मिसिस फुला कहा या फुला वाइफ तो फुला शोहर, ये नऊजुबिल्ला को गुना की बातें नहीं है। नहीं आपको मतलब यानी कि दरवाजे बंद करवा रहा हूँ, बेहयाई इस तरफ बढ़ती आगे, क्योंकि मुझे पता है ना कि ये मतलब बोलते हैं कि ये मेरी वाइफ है, ये मेरा हस्बैंड है, टेलीफोन पर मुझे वास्ता पड़ा है, हमारे मेरी वाइफ से बात कर लो। अच्छा, मुलाकातों में मुझे वास्ता पड़ा है, जब मतलब आजादियों का मामला होता है जैसे मुल्क से बाहर, तो मेरे पास कौन से मतलब है कि पेरे लगे हुए। तो जैसे किसी से मुलाकात हो गई तो बाकायदा मुझे पता है मतलब तजर्बा है, वो मेरी वाइफ खड़ी हुई है, जरा इसके सर पे हाथ रख दीजिए, दुआ सलाम ले लीजिए। अच्छा यार तो मैं तो अगर अल्हम्दुलिल्लाह बचता हूँ, लेकिन दूसरे के तो जाहिर है कि आप समझदार है, मैं क्या बोलूँ, अल्फाज नहीं है मेरे पास बोलने के, माजल्ला ने शैतान तो गुदगुदियां करेगा ना, तो ऑफिशियली मौका मिल रहा है बात करने का। ना मुराद और बेगैरत शोहर की इजाजत से मिल रहा है कि मेरी वाइफ से दुआ सलाम कर लो, वो बेपर्दा खड़ी हुई है बेहया कहीं की, ऐसा माहौल बन गया। यानी बंदा मेरा अकीदतमंद है लेकिन उसमें अकल नहीं है, अकल उसी सूरत में आएगी जब मदनी चैनल पाबंदी से देखेगा। कभी कभार देख लिया होगा तो पहचान कर, या वैसे कभी नाम सुन लिया होगा तो मोहब्बत में वैसे सर के बंद।
देखिए जय,
ऐसा होता है,
आप जो भी ये फरमा रहे हैं ना, ये तो चले बहुत एक एक्सट्रीम और बहुत आगे की बात है, लेकिन अभी से पहले आपने इरशाद फरमाया कि मैं ये नहीं कहता कि ये मेरी वाइफ या मेरे हस्बैंड या नाम लेना ये कोई नाजायज गुनाह है, तो अब उनको आप क्या जवाब देंगे जो ये अगर आप कहते हो कि यार जब एक चीज गुनाह नहीं है, एक चीज नाजायज नहीं है, तो यार क्यों हमको मना करते हैं, ये हम कौन सा नाजायज कहते हैं, तो भाई क्यों मना करते हैं जब नाजायज नहीं है, गुनाह नहीं है तो हमको करने दें।
मगर इस तरह बेबाकी के साथ नाम लेना, जैसे कि औरत का शोहर का नाम लेकर बुलाना, इसको तो मकरूह लिखा है बाहर शरीयत में, लेकिन जरूरतन अगर नाम लेती है तो कोई करात नहीं है इसमें, जब जरूरतन नाम लेती है बात पुकारने की है। इसी तरह मतलब ये कि बेबाकी के साथ ये कहना कि मेरी वाइफ ये है, मेरा हस्बैंड वो है, यार इसकी जबान पे लोचे नहीं बलते। हमने अपने असल मैंने बचपन में जो माहौल देखा ना, और खुसूसन हमारे अपने घरों के जो मेरे अपने घर का माहौल, यूं समझ लो हमारे घर में दूसरी तरह का माहौल था, आजकल के माहौल से हटकर था, अब भी हटकर ही कहा जाएगा, हमारे घर का माहौल बिल्कुल मुख्तलिफ है। यानी हमारे घर में जो हम बूढ़े बूढ़े चार अफराद हैं, यूं समझ लो, तो इन चार में सिर्फ एक को फोन मिलाना आता है, और जिस तरह वो फर्द मिलाता है वो मुझे पता है किस तरह, वजह से नहीं आदमी अकला अकला के डचके ले लेकर बात करे, इस तरह तो उसका फोन मिल रहा होता है। बाकी तीन अफराद मुझ समय देते हैं कि जिनको फोन मिलाना ही नहीं आता, मोबाइल फोन, हमारा वो माहौल है घर का।
आप हया का दर्स दे रहे हैं और हया जितनी ज्यादा होगी इतना फायदा देगी, और ये बातें हया वाली हैं, शायद इसको हर आदमी कबूल करे। अब वो जो बिल्कुल इसके वो हया जिसकी समझ में नहीं आती और उसके मायने नहीं पता, उसकी हम बहस नहीं करते, लेकिन आपकी बातें ये कहा जा सकता है कि हया पैदा करती हैं, हया वाला माहौल देती हैं, और चूंकि हमारे माशरे से हया का जो एक फैक्टर है वो चूंकि कम होता जा रहा है, बाज जगह वो तो मिटता जा रहा है, इसकी वजह से बहुत सारी बुराइयां पैदा हो रही हैं। इन बातों पर अमल करेंगे इंशाअल्लाह तबारक व ताला, हमारा घर का और माशरे का जो माहौल है वो हया वाला बनेगा, जब हया वाला बनेगा तो अल्लाह की रहमत से बहुत सारे गुनाहों से बचत हो जाएगी। सल्लू अलैल हबीब
सल्लल्लाहु अलैहि वसल्लम। मैं हुज्जतुल इस्लाम इमाम मोहम्मद गजाली अलैहि रहमतुल्लाह अलवाली, क्या मेरा तो जहन बहुत पुराना था, फिर इत्तेफाक से मुझे इहयाउल उलूम में इसकी ताइद मिल गई कि मैं जो ये बातें कर रहा हूँ, तो वो ताइद यूं मिली कि इमाम गजाली अलैहि रहमतुल्लाह अलवाली ने भी लिखा इस तरह की बातें कि ये जब घर की औरत का तस्करा करना हो तो यूं अल्फाज में, बंद अल्फाज में करें, घर में से कहा है, बच्चों की वालिदा ने कहा है, इस तरह के अल्फाज मैंने खुद इमाम गजाली किताब में पढ़े। अल्हम्दुलिल्लाह, अल्लाह तआला अअलम ورسول وعلم عز وجل وصلى الله تعالى عليه وآله وسلم صلوا على الحبيب
صلى الله تعالى على محمد.
My name is Charak Ali with Islam UK. Priyare Papa Charak has a Islamic sister send voice messages to each other.
اسلامی بہنیں سوتے پیغام تو ان کو نہیں دینا چاہیے کیونکہ یہ اب تو میڈیا بہت فاسٹ ہو گیا ہے. یہ کب سوشل میڈیا پہ آواز آ جائے آپ کی. لیکن خیر اسلامی بہنیں اگر مدنی ماحول کی ہیں تو یہ ان کے لیے ہو سکتا ہے, یا کسی باحیا گھرانے کی کوئی نیک بندی ہے اللہ کی, اگرچہ وہ دعوت اسلامی میں نہ بھی ہو تو اس کے لیے تو یہ ایک سوال پیدا ہو سکتا ہے. عام طور پر تو کیا مطلب ان کو بھی اپنی آوازوں کے مظاہرے کرنے کا جذبہ ہوتا ہوگا. گانا گاتی ہیں نا, ہوتے فلموں میں کام کرتی ہیں نا, اس کے لیے کیا یہ مطلب یعنی کہ کارنامے ان کے ہوتے ہیں. البتہ یہ کہ حیا اور احتیاط اسی میں کہ اپنی آواز سوشل میڈیا پہ نہ جانے دیں, بلکہ صوتی پیغام بھی اپنی آواز میں کسی کو نہ دیں, الا محارم کو دیا اور محارم قابل اعتماد ہے کہ وہ اسے تنہائی میں سنے گا اور پھر فوراً ڈیلیٹ کر دے گا, مطلب کسی تک پہنچنے نہیں دے گا, اس کی تو گنجائش ہے. ورنہ اسلامی بہنوں میں تو آپس میں سوتی پیغامات کی میں اجازت دوں گا ہی نہیں, اس لیے کہ اسلامی بہن کا فون اسلامی بھائی اس کے گھر کا نہیں استعمال کرے گا, اس کی کوئی گارنٹی نہیں ہوتی. ہو سکتا ہے وہ آواز سنے اور اس کو محفوظ کر لے اور اللہ نہ کرے کوئی گناہوں کے دروازے کھلے. تو اس لیے اسلامی بہن اپنی آواز کسی کو نہ دیا کرے پلیز. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
پیارے پاپا جان, محمد ثاقب التاری بغدادی کابینہ یو کے سے عرض کر رہا ہوں. آپ کی بارگاہ میں سوال ہے کہ روزانہ روڈوں پر ایمبولینس سائرن بجاتی ہوئی نظر آتی ہیں, تو ان ایمبولینسز کو دیکھ کر اور سائرن کو سن کر کیا تصور کرنا چاہیے, یا اس وقت کوئی دعا پڑھنی چاہیے؟ تو اس معاملے میں رہنمائی فرما دیجئے. خاتمہ بالخیر کی دعا فرما دیں.
ایمبولینس کی آواز جو ہے نا, یہ واقعی اپنے اندر عبرت کا سامان رکھتی ہے کہ اس کے اندر یا تو مریض ہے یا کسی کی لاش ہے. تو یوں ایمبولینس کی آواز سن کر, بعض وقت خالی بھی ہوتی ہے ہمارے یہاں تو, مطلب بلکہ پتہ نہیں ہر جگہ ہوتا ہو سکتا ہے کہ ایمبولینس کو مطلب ٹریفک کے قوانین میں کچھ آسانیاں ہوتی ہیں, تو یہ خالی خالی بھوں پھوں بجاتے ہوئے گزر جاتے ہیں, بھلے خالی ہے تو بھی. اب پکڑے گئے تو ہو سکتا ہے کہ سچ بولنے کا تو تھوڑا نظام کم ہے نا, اللہ کرے کہ نظام رائی ہو جائے, جھوٹ کے خلاف پکا اعلان جنگ ہو جائے نا, تو اس نے بول دینا کہ میں بھائی وہ مریض کو لینے جا رہا ہوں, خالی ایمبولینس ہے تو کیا ہوا, تو راستہ تو ملے, ورنہ وہ کہیں میرا مریض دم نہ توڑ دے, اس کو ہارٹ اٹیک ہو گیا. تو خیر, تو بارہ لے کے ایمبولینس کی آواز میں کہ یا تو اس میں مریض ہے, یا یہ مریض کو لینے جا رہا ہے, یا لاش ہے یا لاش کو لینے جا رہا ہے وغیرہ, اس طرح کے معاملات ہیں, تو اس میں اپنے لیے آخرت کا تصور لیا جا سکتا ہے. کیونکہ ہر چیز میں بندہ چاہے تو غور و فکر کر کے عبرت کا سامان نکال سکتا ہے. تو یوں اللہ کا شکر ادا کرے کہ یہ ایمبولینس میرے لیے نہیں جا رہی, میں اس کے اندر نہیں ہوں, نہ میں مریض ہوں نہ میرا عزیز مریض ہے اس میں, کہ چلو مریض کے ساتھ بعض اوقات بندہ بیٹھ جاتا ہے. پھر ہے کہ ہو سکتا ہے میں بیمار ہو جاؤں اور مجھے ایمبولینس میں لے جایا جائے, یا میری لاش کی منتقلی کے لیے एम्बुलेंस का इस्तेमाल हो तो यूं अपनी मौत को याद करें, सेहत पर शुक्र अदा करें, आगे के लिए इबादत का सामान करें। तो यूं अगर गौर करे ना बंदा तो हर चीज में कुछ ना कुछ निकल सकता है। जैसे कि लिबास पहनता है, उतारता है, तो इसमें ये इबरत समझ में आती है कि अभी मैं जैसे लिबास खुद उतार रहा हूं, एक वक्त वो आएगा कि जब मेरी रूह कब्ज हो जाएगी तो मेरा लिबास मैं खुद तो क्या उतार सकूंगा, लोग भी नहीं उतार सकेंगे। तो वो बदन अकड़ जाता है ना, तो फिर वो कैंची से काट काट कर लिबास को खींच के निकालना पड़ता है। तो यूं अपनी मौत को याद करें। पहनते वक्त के अभी तो मैं कपड़े पहन रहा हूं लेकिन मैं कफन नहीं पहन सकूंगा, खासकर ये जो सफेद लंबा कुर्ता है ना जिसको सोप बोलते हैं अरबी, इसमें तो कफन की बहुत याद है, पूरा पूरा कफन की तरह गोया वो लिपटा हुआ है बदन से, आप गौर कीजिएगा कभी। तो ये पहनते उतारते वक्त या किसी को पहना हुआ देखकर भी बंदा कफन को याद कर सकता है, मौत को याद कर सकता है। बिस्तर पर जाते हुए मौत को याद कर सकता है कि आज तो मैं खिरामा खिरामा बिस्तर की तरफ बढ़ रहा हूं, नरम नरम गदेला है, लेकिन एक वक्त वो होगा कि मैं बिस्तर पर जा नहीं सकूंगा, मुझे उठाकर बिस्तर की तरफ ले जाया जाएगा, लेकिन वो बिस्तर नरम गदेले का नहीं होगा बल्कि वहां तो चटाई भी नहीं होगी, मुझे यूं ही मिट्टी पर लिटा दिया जाएगा। तकिया देखकर याद करेगा, यहां तो नरम तकिया, सोते वक्त कब्र में तो यूं ही मेरा सर मिट्टी पर डाल दिया जाएगा, कोई तकिया नहीं होगा। तो अगर यूं बंदा गौर करता चला जाए, अगर मदनी जहन हो तो वो बहुत सारे मामलात में अपने लिए इबरत के मदनी फूल हासिल करके खुद को नेकियों की तरफ माइल और गुनाहों से बचाने के असबाब मुहैया कर सकता है। वल्लाहु तआला आलम व रसूलुहु आलम अज्जा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लु अलल हबीब सल्लल्लाहु तआला। हसन
अतारी बरेली कबीना यूके से अर्ज कर रहा हूँ। हदीस मुबारका में चिराग बंद करके सोने की तरगीब है, मगर बाद ममालिक में मैट या जलेबी लगाई जाती है जिनसे मच्छर भागते या मर जाते हैं, इस बारे में आप क्या फरमाते हैं?
चिराग बुझाकर सोना फर्ज वाजिब नहीं है, मगर यह कि हदीस पाक में कभी बत्ती वो चिराग चूहा ले जाता है, मदीने पाक में किसी के घर में आग लग गई, ये भी हदीस पाक में तस्किरा है। तो ये वो चिराग जैसे शमा मोमबत्ती, अब है बल्ब, तो बल्ब से आग तो नहीं लगती, बल्कि अब तो मतलब जिसको वहशत होती है वो नाइट बल्ब रखते हैं उस चिराग में और इस चिराग में, बल्कि इसको चिराग बोलते भी नहीं है ना, तो बल्ब बोलते इसको। तो इन दोनों की कैफियत में फर्क है, और वहां जो बुझाने का जो हदीसों में सराहत आ गई ना कि इससे आग लग सकती है, तो इस जले हुए बल्ब से आग लग सकती है ऐसा नहीं है। हाँ, जो मोहतात लोग होते हैं जब वो घरों से कुछ दिन के लिए जाते हैं ना तो ये मेन लाइन ऑफ कर देते हैं, तो इस तरह शायद आग लगने का खतरा कम हो जाता होगा, वरना बहुत से ऐसे भी होते हैं कि वो हर वक्त अपने घर में बल्ब जला रखते हैं, अगर वो घर से बाहर भी जाते हैं तो बल्ब जला कर जाते हैं। अब इसमें कोई अच्छी नीयत उसके पास है या मुबाह भी नीयत है तो ये बल्ब जलाना सही है, वरना तो ज़ाहिर इसराफ में आएगा।
मसलन क्या नीयत?
और इससे मतलब मिसाल के तौर पर बल्ब इसलिए जला कर रखा कि अगर अंधेरा होगा ना तो ये हमने जो खाने की चीजें रखी है इसको मतलब चूहे खराब कर देंगे, जैसे लाल बैग है बाद ये कीड़े जो है ना ये सिर्फ अंधेरे में निकलते हैं, उजाले में निकलते हैं लेकिन कम निकलते हैं, चूहों का राज भी अंधेरे में ज्यादा होता है, उजाले में ये दुबक के अंदर घुस जाते हैं जब बंदे होते हैं ना। तो इन नीयतों के साथ छोटे छोटे लाल बैग है ना खासकर, तो ये بہت چھوٹے ہوتے ہیں, نال بیگ بھی پتا نہیں کتنی اقسام کے ہیں. تو کچن میں اگر اندھیرا ہو نا, خوب اندھیرا, تو نال بیگ اس میں پھیل جائیں گے اگر وہ گھر میں صفائی کا فقدان ہو تو. اور اگر بتی جلی ہوئی ہوگی نا تو یہ کم نکلتے ہیں. تو اگر ان نیتوں سے اگر بتی جلائی یا رات کو سونے میں وحشت ہو رہی ہے اس لیے بتی جلی ہوئی رکھی, کوئی حرج نہیں ہے اس میں. اب وحشت سے بچنا یہ مباح ہے, اچھی بات ہے, جائز ہے. اور اگر اس نیت سے رکھیے کہ وحشت کی وجہ سے اندھیرے میں نیند نہیں آئے گی تو مجھ سے نماز میں نماز نہیں پڑی جائے گی, تکلیف ہوگی, تو اس لیے عبادت اور قوت حاصل کرنے کے لیے بتی میں جلی بھی رکھتا ہوں تو ثواب ملے گا. اسی طرح بجھانے میں بھی کہ بتی جلتی رہے گی تو مجھے نیند نہیں آئے گی, جس کی کیفیت یہ ہے کہ اندھیرے میں نیند آتی ہے. تو آپ وہ بتی بجھاتے وقت نیت کریں کہ میں بتی اس لیے بجھا رہا ہوں تاکہ اندھیرا ہو جائے اور مجھے نیند آ جائے تاکہ میں نماز اچھی طرح پڑھ سکوں, ورنہ وہ بے دلی ہوگی. تو عبادت پر قوت حاصل کرنے کے لیے بتی بجھائی بھی جا سکتی ہے اور بتی اسی نیت سے جلائی بھی جا سکتی ہے. ہر ایک کی اپنی اپنی کیفیات کے مطابق نیت ہو سکتی ہے. بتی جل رہی ہوگی تو چور اچک کے سمجھیں گے کہ یار اندر کوئی ہے, اندھیرا ہوگا تو وہ سمجھ جائیں گے کہ گھر خالی ہے, چلو چلتے لوٹ مار کرنے کے لیے. جہاں اس طرح کا ماحول ہو, ہر جگہ یہ ماحول نہیں ہوتا, تو اس نیت سے کہ چور اچکے سے حفاظت رہے گی تو دو چار بلب روشن ہونے چاہیے گھر کے, جگمگ جگمگ ہوتا رہے گھر میں تاکہ وہ چور جو ہے نا وہ ہمارے گھر میں نہ آئے. پنکھے کا بھی شور ہوتا رہے تاکہ پنکھا بھی چلتا رہے تو یہ سمجھے گا چور سمجھے گا کہ یہ گھر میں ہے تو نہیں آئے گا. تو اس نیت سے اگر پنکھا بھی چلایا اور بتی بھی جلائی اور گھر میں کوئی بھی نہیں ہے تو یہ بھی جواز کی صورت سمجھ میں آتی ہے. تو انما الاعمال بالنیات, اعمال کا دار و مدار نیتوں پر ہے.
کمال ہے بابا, جو اس وقت آپ نے جو اس وقت جو جواب دیا ہے نا, فیل بدی جس طرح کی نیتیں بیان کر دیں, مطلب مزے لگ گئے. ذہن میں نہیں آتا تھا یار یہ کیا نیت بنے گی. بنتی ہے نیت, بنانا چاہے تو بنتی ہے نیت, مگر اس میں بھی یہ کہ دھوکہ نہ ہو بس, واقعی نیتیں بنتی ہوں.
عام طور پہ اتنا سوچتے نہیں ہوں گے لوگ, بس ایک جب بھی کشتی شاید لگتا چلا آ رہا ہے وہ مغرب,
مغرب
پہلے بتی روشن کرتے ہیں ورنہ ان کے گھروں میں بھوت گھس جاتے ہیں.
نہیں وہ روئیں آتی ہے نا ان کو بےچاروں کو بتی چاہیے ہوتی ہے بابا.
اچھا یوں ہے,
روئے آئیں گے تو اندھیرے میں کیا کریں گے؟ تو یہ روئے کو بتی ہے یہ باقا مجھے کسی نے کہا ہے کہ یار یہ کیوں بولو روئے آتی ہے نا, تو روئوں کو بتی کی کیا ضرورت ہے, روئے کا بل گر جائیں گی.
میں تو ان کو ٹارچ نہ دینے روح کو کہ پتا نہیں قبرستان سے جب یہ پہنچے گی اگر قبرستان میں ہے بھی تو یہ آئے گی تو راستے میں اندھیرا تو ملے گا نا, رات میں آتی ہے نا, تو یہ اس کو ٹارچ کیا ٹارچ کی روشنی میں اڑتی ہوئی آ جائے گا, وہ دروازہ بھی کھلا رکھنا پڑے گا نا. تو بہرحال یہ کہ یہ عوامی تصورات ہیں روح کو اندھیرے اجالے سے کیا مطلب سروکار. روح تشریف تو لاتی ہے گھر سے مومنوں کی, کافر کی روح نہیں, کافر کی روح قید میں ہوتی ہے وہ نکل نہیں سکتی. اس علیہ ثواب کا مطالبہ کرنے کے لیے روحیں جو میں رات جیسے شب جمعہ آئیں گی تو شب براءت میں آتی ہیں, اس طرح کے مختلف روایات میں ہیں کہ اس علیہ ثواب مانگتی ہیں ہم کو ثواب دو. یہ عبرتیں ہیں اس میں کہ ٹی وی کھول کر وہ فلمیں ڈرامے دیکھ رہا ہے بیٹا مزے سے اور ماں آ کر اس علیہ ثواب کا مطالبہ کر رہی ہے, باپ اس علیہ ثواب طلب کر رہا ہے اور یہ گناہوں میں مصروف ہے, شراب پی کر مست پڑا ہے, مسجدوں میں نمازیں ہو رہی ہیں اور یہ گپے مار رہا ہے, گالیاں بک رہا ہے, گانے گنگنا رہا ہے, گانے سن رہا ہے. یہ ذہن بن جائے نا, اللہ ہر وقت دیکھ رہا ہے, مجھے رب دیکھ رہا ہے, مجھے رب دیکھ رہا ہے, مجھے اللہ دیکھ رہا ہے, نہیں نہیں مجھے اللہ دیکھ رہا ہے, نہیں جھوٹ نہیں بولوں گا, اللہ دیکھ رہا ہے سن رہا ہے, نہیں نہیں اس کی چیز چراؤں گا نہیں, اللہ تو دیکھ رہا ہے, یہ نہیں دیکھ رہا نا, رب دیکھ رہا ہے. میں چھپ کر دعوت اسلامی کے ماحول میں ہوں, اسلامی بھائیوں کو پتا چلے گا مدسن ہوں گے, بدسر ہوں گے. چھپ کر آج بڑا وہ زوردار ڈرامہ آ رہا ہے, میں دیکھ رہا ہوں, یعنی اللہ دیکھ رہا ہے نا. تو پھر بندہ یوں گناہ سے بچ جائے, بد نگاہی کر رہا ہوں کس کو, کسی کو کیا پتا کہ میں کس نیت سے امرت کو دیکھ رہا ہوں. ہو رہی ہے بد نگاہی, اگلے کو حسن زن کا درس ہے اور وہ ضروری ہے اس کے لیے, لیکن اس کو تو خدا سے ڈرنا ہے نا. بندے کو پتا چلے نہ چلے اللہ دیکھ رہا ہے. یہ ذہن بن جائے نا خدا کی قسم ہمارا کام ہو جائے, ہمارا ذہن بھی بنتا ہے یار, بھول جاتے. اللہ دیکھ رہا ہے, اللہ دیکھ رہا ہے یار. وہ اپنے گھر میں لکھ کر لگا لو نا یار, دو چار جگہ پہ اللہ دیکھ رہا ہے, اللہ دیکھ رہا ہے, اللہ دیکھ رہا ہے, شاید کچھ فائدہ ہو جائے. صلو علی الحبیب. اس کے تو میرے خیال میں نے اسٹیکر بھی دیکھے, اللہ دیکھ رہا ہے شاید. مگر ایسی دیواروں میں نہ لکھا جائے, دیوار پر نہ لکھا جائے کہ چونا گرے گا اور یہ بے ادبی ہوں گی, کسی کا گتے پر یا اس طرح مطلب لٹکا ہے.
ہمارے اسلامی بھائیوں نے
لٹک رہی ہے ویسے ہی گتا.
اب ہمارے اسلامی بھائیوں نے یہاں مدنی چینل میں یہ کیا تھا کہ کیونکہ ہر طرح کے اسلامی بھائی یہاں ظاہر آتے تھے, باہر سے بھی آتے تھے, تو چونکہ کمپیوٹر کا پورے کے پورا ایک طرح سے استعمال ہوتا ہے یہاں پر, تو کمپیوٹر کی جو اسکرین ہوتی ہے نا, اس اسکرین پر بالکل سامنے ایک یہ لگاتے تھے اللہ دیکھ رہا ہے, تاکہ آپ جب اسکرین پر بیٹھے ہیں اور انٹرنیٹ کا بھی استعمال ہو رہا ہوتا ہے, تو یہ جس طرح کے یہ لگاتے تھے نا, یہ آپ کو ہم دکھا رہے ہیں کہ یہ ایسی چیز یہ اسکرین پر لگی ہوئی تھی. تو اگر ایسی چیز اگر آپ اپنے جو پی سی ٹیبلٹ یوز کرتے ہیں اس پر لگا لیجئے, اور اے بندے یہ احساس پیدا کر کہ اللہ دیکھ رہا ہے, یہ اس پر لکھا ہوا ہے. تو اس طرح آپ کی جو موبائل فون کی جو اسکرین ہے, اس اسکرین پر بھی مطلب کہ اس طرح کی چیزیں, جیسے آدمی مختلف چیزیں لگاتا ہے, تو اگر حسب حال یا حسب موقع کو ایسی چیز لگ جائے کہ اللہ دیکھ رہا ہے, یا لکھا ہوا کہیں ایسا لگا دیں گے اللہ دیکھ رہا ہے, تو اس سے بھی اللہ کی رحمت شامل حال رہی, تو ایک ذہن بنتا رہے گا کہ اللہ دیکھ رہا ہے, تو بندہ اس وقت ہو سکتا ہے کہ اس پر اسی رحمت کی نظر ہو جائے اور شیطان کے مکر و فریب سے بچ جائے اور گناہ سے رک جائے کہ مجھے اللہ دیکھ رہا ہے.
اس میں دو تین نیتیں بھی کی جا سکتی ہیں, جیسے کہ نماز اس طرح پڑھے بندہ کہ اللہ کو دیکھتا ہے, اگر یہ نہیں بن پاتی نیت تو یہ نیت کر لے اللہ مجھے دیکھ رہا ہے, تو یہ اسی جگہ پر لگائے کہ نماز پڑھتے وقت نظر پڑ جائے, جیسے کہ نماز پڑھنے سے پہلے تو یہ یاد آ جائے اس کو اللہ دیکھ رہا ہے, ایک یہ فائدہ ہو جائے گا. دوسرا یہ کہ اس لیے لگائے کہ میں گناہ کرنے لگوں تو یہ دیکھ کر مجھے یاد آ جائے گا اللہ دیکھ رہا ہے, وہ گناہ سے بچ جاؤں. یہ کہ کوئی میرا مہمان آئے گا, دوست آئے گا, وہ جب یہ دیکھے گا تو یہ اس کے لیے نیکی کی دعوت ہے کہ اللہ دیکھ رہا ہے. جیسے وہ آپ نے بتایا نا, اے بندے غفلت سے باز آ, اللہ دیکھ رہا ہے.
یہ اس میں لکھا ہے کہ اے بندے یہ احساس پیدا کر کہ اللہ دیکھ رہا ہے, تو اس کا کوئی بھی
نیکی کی دعوت ہے.
جی ہاں, نیکی کی دعوت ہے. یہ اس طرح کی چیزیں لگائی جا سکتی ہیں, اس سے باقاعدہ ذہن بنتا ہے کہ مطلب یہ چیز سامنے نظر آ جاتی ہے.
صلو علی الحبیب.
اوفے خدا عشق مصطفیٰ, علم و عمل اصلاح معاشرہ, فقہ شریعت و طریقت کا ہے مجموعہ مدنی مذاکرہ.